डॉक्टर साहब, बहुत अहम मौजू है
जी
गीबत। खुद इस लफ्ज़ के बारे में बताइए, फिर इंशाल्लाह आगे
जी
बढ़ाएंगे।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। गीबत जैसे उसके लफ्ज़ से जो है वो मुशख्फ़स है, मुअय्यन है। गीबत यानी गायब होना। अब गीबत की तारीफ़ ये है कि मुख्तलिफ़ तारीफ़ है इसकी की गई है, और गीबत जो है बहुत वसी एक माना है इसके। लेकिन जब सबसे वाज़ह तारीफ़ है वो ये है कि गीबत यानी किसी के पीठ पीछे या उसकी गैर मौजूदगी में ऐसा कुछ कहना या ऐसी हरकत अंजाम देना या ऐसा इशारा करना या अपने अज़ाउ जवारेह से ऐसा कुछ काम करना या मुंह से ऐसा कुछ कहना कि अगर वो शख्स सुने तो उसको नापसंद हो, उसको बुरा लगे। यानी पीठ पीछे किसी की बुराई करना और उसके पीछे गलत बातें कहना, बुरी बातें कहना। अब ये है कि सवाल ये उठता है कि ऐसी बातें जो उस फ़र्द में मौजूद हो उसको जो है अगर हम बयान करें तो क्या इसको गीबत कहेंगे या नहीं। तो इसका जवाब जो है वो हदीसों में आया है। रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम से अस्हाब ने सवाल किया कि गीबत किसे कहते हैं, तो रसूल अल्लाह मुबारक ने फरमाया कि गीबत इसको कहते हैं कि आप किसी के पेट पीछे ऐसी बात करें जो उसको नापसंद हो। तो असहाब ने पूछा कि अगर वो सिफत उसमें हो, अगर वो चीज़ उसमें हो तो फिर जो है क्या हुक्म है। तो रसूल खुदा ने फरमाया अगर उसमें वो चीज़ मौजूद हो तो उसी को गीबत कहते हैं, अगर वो चीज़ मौजूद ना हो तो इसको फिर बोहतान और इल्ज़ाम कहते हैं, इसका गुनाह जो है और भी ज़्यादा है। तो गीबत के माने वाज़े हैं कि आप जो है किसी शख्स में, हर इंसान में जो है बुराइयाँ भी होती हैं और अच्छाइयाँ भी होती हैं, लेकिन अगर आप जो है उसके पीठ पीछे दूसरों के सामने उसकी बुराई करेंगे और वो चीज़ बयान करेंगे जो उसे अच्छा न लगे तो इसको गीबत कहते हैं। और इस्लाम में इसकी बहुत ममानियत है, इस्लाम में, कुरान में, हदीसों में, और ममानियत इतनी ज़्यादा है कि इसको गुनाहानी कबीरा में से शुमार
शुमार
किया
किया
गया
गया।
है। और इस पे जो है गुनाहानी कबीरा वो गुनाह है जिस पे कुरान में साफ अल्फाज में जो है अज़ाब का वादा दिया गया है कि ये चीज़ जो है अज़ाब का बायस बनती है। अल्लाह ताला कुरान मजीद के सूरह हुजुरात में फरमाते हैं कि बिस्मिल्लाहिर्रहमानिर्रहीम, वला तजस्सुसू वला यग्तब बाज़ुकुम बाज़ा इन बाज़ अज़्ज़न्ने इस्मुन। और फिर फरमाते हैं कि आप लोग जो है एक दूसरे के पीठ पीछे जो है वो तजस्सुस ना करें, जासूसी ना करें एक दूसरे की, और एक दूसरे की जो है वो गीबत ना करें। और फिर फरमाते हैं कि क्या आप लोगों में से आपको ये पसंद होगा कि अपने मुर्दा भाई का गोश्त आप खाएं। यानी गीबत को जो है मुर्दा भाई के गोश्त के खाने से तशबीह दी गई है। और फिर फौरन फरमाते हैं कि फकरह तुमूह हो, ये चीज़ आपको पसंद नहीं है और आपको बुरी लगती है। तो जब ये चीज़ आपको बुरी लगती है तो गीबत भी जो है आप ना करें, क्योंकि गीबत जो है ऐसा है जैसे आप मुर्दा भाई का गोश्त खा रहे हैं। और मुर्दा भाई से जो है इसकी तशबीह इसलिए दी गई है कि चूँकि मुर्दा जो है ख़ुद अपना दिफा नहीं कर सकता, मुर्दे के गोश्त आप खाएं तो वो ख़ुद को जो है वो नहीं बचा सकता। इसी तरह जो है जब आप किसी के पीठ पीछे उसकी गीबत करते हैं तो असल में जो है वो अपने दिफा के लिए हाजिर नहीं होता, वो अपना कोई दिफा नहीं कर सकता और अपने आप को आपकी ये आपने जो इल्ज़ाम लगाए हैं या जो बुरी बात है कि इनका जवाब नहीं दे सकता। तो इसलिए इसको जो है वो मुर्दे के गोश्त खाने से तशबीह दी गई है। इसी तरह कुरान में जो है एक और आयत है, फरमाते हैं कि ला युहिब्बुल्लाहुल जहर बिस्सू इल्ला मन जुलिम। यानी अल्लाह ताला जो है ऊंची आवाज़ में बुराई बयान करने को पसंद नहीं करता मगर उस शख्स के मुंह से जिस पर जुल्म किया गया हो। तो यहाँ पे एक बारीक सी लकीर है गैबत के, जायज़ गैबत और नाजायज़ गैबत में। जिस आदमी पर जुल्म किया गया है तो वो ये कर सकता है कि आके अपने जुल्म को जो है वो اونچی آواز میں اور دوسروں کے سامنے جو ہے وہ بیان کرے کہ مثلا فلان نے جو ہے میرا حق کھایا ہے، میرے ساتھ اس نے یہ غلط کام کیا ہے، اور جو ہے اس نے میرے حق پہ ڈھاکہ ڈالا ہے، اور یہ مثلا بے ایمان آدمی ہے، جھوٹا شخص ہیں، منافق ہیں، یہ ساری چیزیں اگر آپ بیان کریں گے صرف اس حد تک کہ اپنی اوپر جو آپ کا ظلم کیا گیا ہے، آپ کے اوپر جو ظلم ہوا ہے اس کو بیان کرنے کی حد تک یہ جو ہے وہ جائز ہے۔
بہرحال اس میں جیسا کہ آپ نے فرمایا کہ بہت ہی باریک ایک لائن ہے اور اس کو اس کا بہت خیال رکھنا چاہیے، اور یہ اصول بھی یقیناً اس کے اپنے ہیں۔
چلنے ایک اور تصویر کی طرف، ہم یہاں پر اور ہماری، جی ہاں میرے خیال سے تصویریں ختم ہو چکی ہیں۔ جی تو میرے خیال سے آپ کو یہ حصہ پسند آیا ہوگا۔ عزیز ناظرین واپس چلتے ہیں حسن کی خدمت میں۔ جی حسن،
بہت بہت شکریہ۔ اور بہرحال یعنی واقعی ایڈورٹیزمنٹ کا اور یہ کس انداز میں پیش کیا جائے وہ بہت اہم ہوتا ہے، اور اس میں بھی میں یہ ہے کہ اثر جو ہوتا ہے اس کا کئی گنا بڑھ جاتا ہے۔ بہت بہت شکریہ آپ کا۔
احمد رمیز صاحب نے ہمارے لیے بھیجا تھا، جی ہاں یہ سوال ہمارا کچھ اس طرح سے ہے، آیا ظلم سے نجات حاصل کرنا ہو، دوسرا اصلاح کا مقصد ہو، تیسرا ضرورت کے تحت ہو، اس وقت بھی غیبت کرنا گناہ ہے، اسلام میں غیبت کی اجازت کہاں تک ہے؟
جی بالکل اچھا سوال ہے، کیونکہ ہم نے پہلے بھی کہا کہ درمیان میں ایک لائن ہے، اور جو ہے اس سے اس طرف آپ جائیں گے یعنی ضرورت سے زیادہ بڑھیں گے تو غیبت شمار ہوگی، اور اس سے آگے نہیں بڑھیں گے تو غیبت شمار نہیں ہوگی۔ دیکھیں علماء نے چند موارد میں جو ہے غیبت کرنے کی اجازت دی ہے۔ پہلا مورد جو ہے وہ عدالت میں جا کے اپنے حق کا مانگنا ہے۔ ایک انسان پہ جب ظلم ہوتا ہے، جیسے قرآن کی آیت میں نے آپ کی خدمت میں عرض کی کہ جس پہ ظلم ہوتا ہے وہ قاضی کے سامنے جا کے ظالم کی غیبت کر سکتا ہے اور کہہ سکتا ہے کہ اس بندے نے جو ہے مجھ پہ ظلم کیا ہے، اور ظلم بھی اپنا بیان کرے، اور جہاں تک ضرورت ہو اپنا وہ قصہ پورا بیان کر سکتا ہے کہ کس طرح جو ہے اس نے مجھ پہ ظلم کیا اور اس میں یہ عیوب ہے ظالم میں۔ یہ جو ہے ایک مورد ہے۔ دوسرا مورد جو ہے وہ نہی عن المنکر کی ہے۔ مثلا آپ کا کوئی ایک دوست ہے، آپ اس کو جو ہے برائیوں سے روکنا چاہتے ہیں، آپ دیکھ رہے ہیں کہ اس کی دوستی ایک ایسے انسان سے ہو رہی ہے جو وہ انسان فاسق ہے اور اس کو غلط راستے پہ لگا سکتا ہے، تو آپ بحد ضرورت یعنی اس حد تک کہ وہ اس برائی سے اس کو آپ روک سکیں، اس حد تک جو ہے آپ دوسرے بندے کی غیبت کر سکتے ہیں اور اسے کہہ سکتے ہیں کہ مثلا یہ بندہ جو ہے وہ فاسق و فاجر ہے، اس میں مثلا اس گناہ کا مرتکب ہوتا ہے، اس گناہ کا۔ اب یہ جو میں نے لائن کی بات کی، یہ ہے کہ اس کا مطلب یہ ہے کہ اس لائن تک آپ اس کی برائیاں بیان کر سکتے ہیں، اس سے آگے بڑھ کر آپ نہیں کہہ سکتے کہ مثلا اس کا جو ہے وہ قد بھی بہت چھوٹا ہے یا اس کی شکل بھی ایسی ہے، وہ مجھے بالکل اچھے نہیں لگتے، تو یہ جو ہے پھر غیبت میں شمار ہوتی ہے۔ تو جہاں تک جو ہے وہ نہی عن المنکر کی حد تک اور اس دوسرے بندے کی برائیاں بیان کرنے کی حد تک یعنی اس کو بچانے کی حد تک آپ یہ برائی بیان کر سکتے ہیں۔ تیسرا مورد جو ہے وہ مشورے اور نصیحت کی حد تک ہے۔ اگر کوئی آپ سے مشورہ مانگے کسی کے بارے میں، خاص کر یہ مسائل جو ہے وہ رشتوں کے معاملے میں بہت پیش آتے ہیں، مثلا کسی کے ساتھ جو ہے وہ رشتہ کرنا ہو، ماں باپ آتے ہیں یا دوست آتے ہیں آپ سے پوچھتے ہیں کہ یہ فلان لڑکا جو ہے وہ رشتے کے لیے کیسا ہے، ہم اپنی بیٹی کو دینا چاہتے ہیں، یا برعکس مثلا، تو آپ پر فرض ہے کہ جو ہے اس بندے کی جو خصوصیات ہیں چاہے وہ منفی ہو مثبت، وہ اس کے لیے بیان کرے۔ آپ کہیں کہ مثلا اس میں یہ منفی خصوصیات ہیں، مثلا یہ بندہ جھوٹا ہے، یہ بندہ جو ہے اپنی ذمہ داری پوری نہیں کرتا، یا یہ بندہ منافق ہے، یعنی وہ چیزیں جو ان کی زندگی کے لیے مستقبل میں جو ہے وہ خطرناک ثابت ہو سکتی ہے اور زندگی مشترکہ زندگی کو نقصان پہنچا سکتی ہے، اس حد تک جو ہے آپ یعنی مشورے کی حد تک آپ دوسرے کی غیبت کر سکتے ہیں۔ یہ بھی ایک مورد ہے۔ اور ایک مورد جو ہے وہ ڈاکٹر کے سامنے مریض کی غیبت کرنا، مثلا خاص کر یہ بزرگوں کے ساتھ یہ مسئلہ بہت پیش آتا ہے، جب آپ بزرگوں کو ڈاکٹر کے پاس لے جاتے ہیں تو وہ جو ہے دوائی نہیں لیتے یا
صورتحال صحیح نہیں بتاتے،
صورتحال صحیح نہیں بتاتے کیونکہ وہ ڈرتے ہیں کہ ڈاکٹر جو ہے کڑوی دوائی دے گا یا پرہیز کا کہے گا، تو اس وقت جو ہے ان کا جو سرپرست ہے چاہے وہ بچے ہو یا کوئی اور ہو، ان پر جو ہے وہ لازم ہے کہ ڈاکٹر کے سامنے پوری صورتحال جو ہے وہ مریض کی بتائے، چاہے جو ہے وہ ان کی منفی خصوصیات ہو یا چاہے ان میں جو ہے بری چیزیں ہوں، وہ سب جو ہے ڈاکٹر کے سامنے بتانا جو ہے وہ جائز ہے اس حد تک۔ एक और बात जो है वो तहरीफ और बिदअत की है। एक इंसान ने अगर इस्लाम में तहरीफ और बिदअत ईजाद की है और जो है आप देख रहे हैं कि लोग जो है गुमराह हो रहे हैं, तो आप पर जायज़ किया बल्कि वाजिब है कि आप दूसरों के सामने जो है उसकी वो बयान करें, उसकी बुराई बयान करें कि ये चीज़ जो है इसने ये इस्लाम में नहीं है और इसने अपनी तरफ से दीन में इनहराफ और बिदअत ईजाद की है। इसी तरह जो है और भी यानी कुल्लन वो उमूर जिसमें गीबत बयान करने की मसलहत जो है वो बयान न करने से ज़्यादा हो, उसमें आप जो है वो दूसरे बंदे की गीबत बयान कर सकते हैं। लेकिन वो भी मैंने कहा कि उस हद तक जिस हद तक जो है आप बुराई को रोक सकें, उससे ज़्यादा जाना और जो है अपनी दिल की भड़ास निकालना और
तफरीह करना,
हाँ तफरी करना, ये चीज़ें जो है इनमें फिर जो है वो गीबत जायज़ नहीं है।
डॉक्टर साहब एक जो मसला होता है गैबत का वो ये होता है कि आम तौर से वही जैसा हमने कहा ख़ास उसका एक मज़ा होता है, ख़ास
जी
लज्जत
जी
होती है जब एक बार बैठ जाते हैं, और वाकई यानी तीसरा फिर शैतान भी शामिल हो जाता है
जी
कि फिर वो सब ऐसे ही दूसरों की बुराई करना है ये सब। इसके मनफी असरात ख़ुद इंसान पे क्या पड़ते हैं?
देखिए, कुल्लन गीबत तो ममनू है हर लिहाज से, और उसमें लोग गीबत क्यों करते हैं उसके मुख्तलिफ जो है अवामिल है। उनमें एक आमिल ये भी है जो आपने बताया कि बाज़ लोग तफरी के लिए गीबत करते हैं, और तफरी के लिए गीबत करने से जो है वो लुत्फ़ उठाते हैं बाज़ लोग, यानी बोलने वाला भी लुत्फ़ उठाता है और सुनने वाले भी लुत्फ़ उठाते हैं। तो इसमें पहली बात तो मैं ये बताऊं कि हदीसों में आया है कि अस्सामिउ लिलगीबति कल मुख्ताब, यानी गीबत को सुनने वाला जो है वो ऐसा है जैसे गीबत करने वाला। यानी अगर आप ऐसे एक महफिल में जाते हैं जहाँ पर जो है वो गीबत हो रही हो, तो बेहतर है कि आप उससे उठ जाएं, और अगर आपके लिए उठना जो है नामुमकिन नहीं है तो बेहतर है आप तवज्जो जो है दूसरी तरफ करें और उस गीबत को ना सुने, और हद अकल यानी कम से कम उसमें शरीक ना हो। वो बंदा अगर बोलता है तो अगर आप उसको रिस्पांस नहीं देंगे और
वो कुछ छोड़
हंसेंगे
देंगे,
नहीं,
बिल्कुल
खुश मसलन खुशी नहीं मनाएंगे, तो वो जो है खुद ब खुद जो है वो खामोश हो जाएगा। तो पहली बात तो ये है कि गीबत सुनना भी जो है वो गीबत करने के बराबर है, और हदीसों में आया है कि दोनों के गुनाह जो है एक एक जैसे हैं, यानी जितना गीबत करने वाला गुनाहगार है उतना गीबत सुनने वाला भी गुनाहगार है। अब ये है कि जो बंदा गीबत कर रहा है वो पहले तो ये है कि मजाक करना और दूसरों का मजाक करना वैसे भी इस्लाम में जायज़ नहीं है और इसकी ममानियत की गई है, और ख़ुद उस बंदे पे इसके असरात ये होते हैं कि वो सबक हो जाता है मुआशरे में और दूसरों के सामने, और बेएतमाद हो जाता है, यानी उस लोगों का उस पर से एतमाद उठ जाता है। लोग कहते हैं कि अगर ये दूसरों की बुराई मेरे सामने बयान करता है
मेरी भी
तो
करना
मेरी
ही
भी जो है दूसरों के सामने बयान करेगा। तो इस तरह असरात हैं बुरे जो हम आगे जाके बयान
इंशाल्लाह
करेंगे।
गुफ्तगू करेंगे। बहुत ही अच्छा, हमने बहुत पहले हमने पढ़ा था कि जब आपके पास बोलने के लिए कुछ ना हो तो आप खामोश रहें,
खामोश
क्योंकि
रहें।
आम तौर से यही होता है कि जब आदमी बोलने के लिए उसके पास कुछ नहीं होता है तो उसी वक्त से ये सारी बेतुकी बेसुरी बातें शुरू हो
शुरू हो
जाती हैं,
जाती है,
परेशानियां होती
बिल्कुल।
हैं।
इस पे भी बात हम करेंगे कि गीबत से बचने के तरीके क्या है। हाँ, तो इस पे भी इंशाल्लाह बात करेंगे, लेकिन अभी आपने पूछा था
असरात जो थे
असरात के
जी
बारे में। देखिए, इसके दो किस्म के असरात हैं, एक जो है खुद फ़र्द पे आयद होते हैं यानी उस पे असरात पड़ते हैं, एक जो है मुआशरे पे, और अफराद पे जो पड़ते हैं वो यानी खुद गीबत करने वाले पे जो असरात पड़ते हैं वो भी दो किस्म के हैं, दुनियावी असरात भी हैं और आखिरत के असरात भी हैं। आखिरत में तो हमने कहा कि गुनाह है, और इसके अलावा जो है फिशार कब्र है, नमाज रोज़ों का कबूल ना होना है, बहुत से अमाल का कबूल ना होना है, और इसके अलावा जो है उसका अजाब का वादा दिया गया है ऐसे अफराद को। तो ये सारे जो है उसके खुद इंसान पे जो मानवी असरात हैं, दुनियावी जो असरात हैं वो अफराद पे भी हैं और मुआशरे पे भी है। अफराद पे ये है कि इंसान जो है दूसरों की शख्सियत की बेइज्जती करता है, यानी जब आप जो है किसी की गीबत करते हैं तो दूसरे की शख्स की जो है वो बेइज्जती हो जाती है,
बिल्कुल
और खुदा के नज़दीक जो है इंसान की इज्जत और आबरू जो है उसको बहुत अहमियत दी गई है। कभी उसको अर्श इलाही से तशबीह दिया गया है, कभी काबे से तशबीह दी गई है, यानी इंसान की खासकर मोमिन की इज्जत और आबरू जो है वो अल्लाह के नज़दीक बहुत एक बाअज़मत चीज़ है। تو کسی کی آبروریزی کرنا اور اس کے خلاف باتیں کرنا اور دوسروں کے سامنے اس کو بے عزت کرنا جو ہے بہت بڑا گناہ ہے, اور گناہ کبیرہ میں آتا ہے. جہنم کا عذاب ہے جیسے ہم نے کہا, فشار قبر ہے, اور نیکیوں کا جو ہے وہ برباد ہونا ہے. بہت سی نیکیاں جو ہے, جب انسان دوسروں کی غیبت کرتا ہے تو اس بندے کی نیکیاں جو ہے اس فرد کے حصے میں لکھی جاتی ہیں, یعنی بغیر حساب کے جو ہے آپ کی نیکیاں گئی, اس نے جو ہے محنت نہیں کی اور آپ نے جو ہے محنت کی,
دگنی محنت کی, غیبت بھی کی اور اپنا عمل بھی ہم نے انجام دیا, بالکل, یعنی
آپ یہ گناہ بھی آپ کو مل گیا اور آپ کی نیکیاں بھی اس کے حصے میں لکھی گئی. اور صرف نیکیاں نہیں, اگر آپ کے پاس نیکیاں نہیں ہیں اور آپ نے کسی کی غیبت کی ہے تو اگلے مرحلے میں جو ہے اس کی گناہیں آپ کے حصے میں لکھی جائیں گی. یعنی قیامت میں جب حساب کتاب ہوگا جس بندے کی آپ نے آبروریزی کی ہے, غیبت کی ہے, اگر آپ کے پاس نیکیاں ہیں, نقد پیسہ ہے آپ کے پاس, تو وہ آپ جو ہے اس کو دے دیں گے, نیکیاں جو ہے اس کے حصے میں چلی جائیں گی. اگر آپ کے پاس نیکیاں نہیں ہیں تو اس نے جو غلط کام کی, اس کی جو گناہیں ہیں, وہ گناہیں کم ہو کے آپ کے حصے میں ڈال دی جائیں گی, اور پھر آپ کو اس گناہوں کا جو ہے وہ خمیازہ بھگتنا پڑے گا, یعنی اس کا عذاب جو ہے آپ کے اس میں حصے میں آ جائے گا. اس کے علاوہ معاشرے میں دشمنیاں وجود میں آتی ہیں. دیکھیں معاشرہ ایسا ہے, آپ جس کی بھی غیبت کرتے ہیں دوسروں کے سامنے, وہ بندہ بالآخر جا کے اس کو جو ہے وہ پھر بتا دیتا ہے کہ جو ہے فلاں بندے نے آپ کے بارے میں مجھ سے یہ بات کی ہے. تو اس طرح جو ہے افراد کے درمیان دشمنی وجود میں آتی ہے, اور جو ہے اس دشمنی سے جو ہے وہ معاشرے بگڑتے ہیں, خانوادے فیملیاں جو ہے برباد ہو جاتی ہیں, تباہ ہو جاتی ہیں. اور کیونکہ اکثر لوگ جو ہے باتوں کو صاف نہیں کرتے, صفائی نہیں کرتے, دل میں بات رکھتے ہیں کہ اس بندے نے میرے بارے میں اس طرح کی بات کی ہے, اس پر نے, انشاءاللہ جب مجھے موقع ملے گا تو میں بھی اس کی جو ہے وہ آبروریزی کروں گا. تو اس طرح جو ہے پھر وہ دشمنی اور کینہ جو ہے وہ چلتا رہتا ہے.
ڈاکٹر صاحب اس کا مطلب یہ حق الناس ہے؟ یہ
بالکل حق الناس ہے. دیکھیں رسول خدا صلی اللہ علیہ وسلم نے جو ہے ایک حدیث ہے, ان کی ابو ذر نے, حضرت ابو ذر نے رسول خدا سے فرمایا کہ غیبت کے بارے میں آپ کا کیا خیال ہے؟ تو رسول خدا نے فرمایا کہ الغیبت اشد من الزنا, غیبت جو ہے بدکاری سے بہت بڑا گناہ ہے. تو حضرت ابو ذر نے پوچھا کہ وہ کس طرح جو ہے, زنا تو بہت بڑا گناہ ہے, تو رسول خدا نے فرمایا اس لیے کہ زنا جو ہے, بدکاری جو ہے وہ حق اللہ شمار ہوتا ہے. یعنی انسان اگر توبہ کرے اور باز آئے تو شاید خدا جو ہے اس کا توبہ قبول کرے, لیکن غیبت جو ہے جب تک جس بندے کی آپ نے غیبت کی ہے اس سے آپ معافی نہیں مانگیں گے, اس کو راضی نہیں کریں گے, اس وقت تک جو ہے یہ گناہ آپ کے ذمے اور آپ کے گردن پہ رہے گا. اس لیے یہ گناہ جو ہے بدکاری سے بھی زیادہ ہے. تو غیبت جو ہے واقعاً ایک حق الناس ہے. اس کا طریقہ یہ ہے کہ اگر وہ بندہ زندہ ہے تو آپ جا کے اس سے جو ہے وہ کہیں کہ میں نے آپ کی غیبت کی ہے, آپ مجھے معاف کر دیں. لیکن اگر اس میں جو ہے فساد کا اور فتنے کا اور لڑائی کا ڈر ہو, اور جو ہے اندیشہ ہو کہ وہ بندہ مجھ سے لڑے اور بات جو ہے مرنے مارنے تک آئے, تو کہتے ہیں بہتر یہ ہے کہ انسان جو ہے پھر استغفار کرے, خود استغفار کرے اور اس بندے کے لیے جو ہے نمازیں کرے, اس کے لیے ذکر کرے, یعنی جو ہے ایسی نیکی انجام دے کہ اس کے حصے میں اس کو ڈالے, تاکہ اس کا یہ جو اپنا گناہ ہے وہ ہلکا ہو. یہ مختلف طریقے ہیں جو ہے اپنے آپ کو غیبت کے اس بڑے بوجھ سے اور اس بڑے گناہ سے چھٹکارا سکتا.
لیکن یہ اس صورت میں ہے کہ جب یعنی اس شخص کو جس کے بارے میں غیبت کی گئی ہے اس کو کوئی نقصان نہ پہنچا ہو, آئے یعنی یہ چیز ہے یا نہیں, وہ ہر گناہ معاف کر دیا جائے گا, ہر چیز معاف کر دی جائے گی؟
دیکھیں اگر اس پہ جو ہے آپ کی غیبت کی وجہ سے اس کو نقصان پہنچا ہے تو اس کا تو پھر حساب الگ ہے. اس کا جو ہے جیسے میں نے کہا کہ قیامت کے دن حساب کتاب ہوگا, اور پھر جو ہے وہ آپ کی نیکیاں لی جائیں گی اور اس کی گناہیں جو ہے آپ کے حصے میں لکھی جائیں گی. یہ استغفار اس حد تک ہے کہ آپ نے اس کی آبروریزی کی ہے دوسروں کے سامنے, اور اس کو جو ہے اس لحاظ سے جو ہے مادی نقصان یا معنوی نقصان نہیں پہنچا ہے, تو بہتر ہے آپ استغفار کریں اور اللہ سے معافی مانگیں.
ڈاکٹر صاحب اس کے کل ہم لوگوں کے پاس میرے خیال میں 2-2.5 منٹ ہیں, تو یہ ہم لوگوں کو بتائیے کہ اس کے جو معاشرے پر جو اثرات جو پڑتے ہیں اس کے بارے میں بتائیے, اور پھر یہ کہ بچا کیسے جا سکے.
دیکھیں معاشرے کے تو اثرات میں نے کہا کہ دوستیاں ختم ہو جاتی ہے, اور جو ہے گھرانے برباد ہو جاتے ہیں، دشمنیاں معاشرے میں وجود میں آتی ہیں، تو اتنے بڑے نقصان سے بچنے کے لیے جو ہے انسان کو چاہیے کہ دو طریقوں سے انسان اس سے بچا جا سکتا ہے، انسان اپنے آپ کو بچا سکتا ہے. پہلا طریقہ تو یہ کہ اس کے علمی بچانے کے طریقے وہ سوچے، کہ اس کے گناہوں پہ سوچے، اس کے اثرات پہ سوچے، مادی اور معنوی دونوں گناہوں پہ اور اثرات پہ اگر انسان سوچے گا تو وہ جو ہے اس کے یعنی اپنے آپ کو غیبت سے روک سکے گا. عملی یہ ہے کہ انسان یا تو اچھی بات کرے یا بقول آپ کے خاموش رہے. دوسروں کے بارے میں بہتر ہے کہ انسان ہمیشہ اچھی بات کرے، کیونکہ بری بات کرنا حدیثوں میں آیا ہے کہ بری بات کرنے والا جو ہے ایک مکھی کی طرح ہے کہ پورے جو ہے پھولوں کو چھوڑ کے وہ جا کے گندگی پہ بیٹھتا ہے، بیٹھتی ہے مکھی. اسی طرح انسان جو ہے اگر دوسروں کے بارے میں بات کرتا ہے تو اس کی یا اچھائی بیان کرے یا جو ہے خاموش رہے، ایک طریقہ جو ہے وہ یہ ہے. دوسری بات یہ کہ انسان ذکر کرے اللہ تعالیٰ کا، یعنی اگر بقول آپ کے ایسے ایک محفل میں جو ہے وہ ہے کہ انسان کا جی چاہتا ہے کہ وہ بھی کچھ بولے، دوسرے جو ہے دوسروں نے ایک بندے کو لٹایا ہوا ہے میز پہ، اس کی جراحی آپریشن کر رہے ہیں، ہر قسم کی اس کے پیچھے باتیں کر رہے ہیں، آپ کا بھی جی چاہتا ہے کہ آپ بھی کچھ اس کی برائی بیان کریں، تو ایسے ٹائم میں کہتے ہیں کہ بہتر ہے انسان جو ہے ذکر کرے اللہ تعالیٰ کا، اللہ تعالیٰ کے نام کو یاد کرے، استغفار کرے، تو اس صورت میں جو ہے اس سے بچا جا سکتا ہے. تو غیبت کے جو ہے وہ اس کے گناہ کو یاد کرنا، اس کے برے اثرات کو یاد کرنا، اور اس کے جو ہے دنیاوی اور معنوی یعنی خود پر پڑنے والے اور معاشرے پہ پڑنے والے منفی اثرات کو یاد کرنے سے اور چھپ رہنے سے جو ہے انسان اپنے آپ کو اس بڑی لعنت سے جو ہے وہ بچا سکتا لعنت ہے.
اور بہت بہت شکریہ ڈاکٹر صاحب، بہت بہت شکریہ، بہت ہی اہم نکات کی جانب آپ نے اشارہ کیا. یہ وہ چیزیں ہیں جو یقیناً روحانی لحاظ سے ہم لوگوں کو بہت زیادہ نقصان پہنچا سکتی ہیں. ایک سوال پوچھا گیا تھا کہ یہ خواتین زیادہ کرتی ہیں، نہیں، مردوں میں بس اسٹائل الگ ہوتا ہے، اور ہو سکتا ہے مرد جو ہیں وہ اپنے مفادات کے لیے بھی مثال کے طور پر کام کے سلسلے میں
بالکل یہ یعنی غیبت جو ہے کہتے ہیں جہد العاجز، کمزور آدمی کی جو ہے وہ ہے کوشش ہے. تو لوگ اپنے آپ کو دفتروں میں یا معاشرے میں اپنے آپ کو آگے بڑھانے اور دوسروں کو خراب کرنے کے لیے جو ہے یہ کام کرتے ہیں، وہ چاہے مرد حضرات ہو چاہے خواتین ہو. خواتین گھر میں زیادہ یہ غیبت کرتی ہیں، مرد حضرات جو ہے دفاتر میں، اسکولوں میں، جہاں ان کا کام کیا
ہوگا.
بالکل ہاں، مضموم بہرحال عمل ہے، اور انشاءاللہ کہ ہم لوگ کبھی بھی اس میں نہ ہوں، اور اگر ہیں تو یہ استغفار کریں اور کوشش کریں کہ اس کو اس دنیا کے لیے نہ رکھیں، وہاں پہ حساب کتاب بہت مشکل ہوگا.
بالکل ایسے ہی، جو بات آپ کے دل میں ہے کسی کے بھی حوالے سے اسے منہ پر ہی کہہ دیں، اس سے نہ تو کینہ و بغض، نہ پھر وہ جو غیبت کا جو معاملہ ہے جس پہ آج ہم نے آپ پہ گفتگو کی، نہ آپ اس میں پڑیں گے، نہ کسی کے دل میں آپ کے لیے کینہ اور بغض رہے گا. آپ دونوں حضرات کا میں شکریہ ادا کرتی ہوں، خاص طور پہ اپنے ڈاکٹر صاحب جو ڈاکٹر عبدالرحیم درانی صاحب ہیں وہ آئے یہاں پر، ان کا شکریہ ادا کرتی ہوں.